यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। छिमेकी मुलुक चीनका अधिकारीहरूले आजदेखि नेपाल भ्रमण गर्दै हुनुहुन्छ। बेजिङ स्थित नेपाली दूतावासका अनुसार चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ एचौ र महानिर्देशक छुई यान सहित चार सदस्यीय टोली नेपालको चार दिने भ्रमणमा आउन लागेको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले आज पद बहाली गर्नुभएको छ। पद बहाली गर्दै मन्त्री महतोले महिला बालबालिका र ज्येष्ठ नागरिकका मुद्दाको सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री महतोले महिला मन्त्रालय धेरैको छनौटमा नपर्ने प्रवृत्तिलाई तोड्दै सबैलाई आकर्षित गर्ने गरी काम गर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले आज पद बहाली गर्नुभएको छ। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्य अनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढ़ाउँदै जाने योजना भएकोले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको हुँदा त्यसको कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह पनि गर्नुभयो। नवनियुक्त शहरी विकास मन्त्री प्रभु शाहले पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले आगामी वैशाखमा हुने चुनाव सफल पार्ने गरी काम गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो। मन्त्री शाहले मन्त्रालयका चालू योजना र कार्यक्रमलाई थप प्रभावकारी र गतिशील बनाउन लागि पर्ने पनि बताउनुभयो। गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुईजनाको मृत्यु भएको छ। बुटबलबाट गुल्मीको सदरमुकाम तमघासतर्फ जाँदै गरेको नापाँच ख 3204 नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका 13 अन्तर्गत मसिने खोलामा रेसुङ्गा नगरपालिका 13का 23 वर्षीय बालकृष्ण भुजेल र 24 वर्षीय टोप बहादुर रजालीलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान शुरू गरेको छ। नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगंज झापाका प्रमुख धनञ्जय कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा हिजो साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो। उहाँसँगै कार्यालय सहयोगी आशिर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले कोविड 19 महामारीको कारण गत चैतदेखि बन्द विद्यालय तत्काल सञ्चालन गर्न अनुमति नदिने भएको छ। विभिन्न नगरपालिकाले भौतिक रूपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुर थिमीले भने कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो। नगर प्रमुख मदन सुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकछिन छोटो विश्राम।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छ त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। बेलायत स्थित एक विश्वव्यापी अर्थव्यवस्था सम्बन्धी अध्ययन संस्थाले अबको 7-8 वर्षको अवधिमा चीन विश्वको पहिलो धनी राष्ट्र बन्ने आकलन गरेको छ। यसअघि सो संस्थाले अबको 10 वर्षको अवधिमा चीनले अमेरिकालाई उछिनेर पहिलो आर्थिक सम्पन्न राष्ट्र बन्न सक्ने प्रक्षेपण गरेको भए पनि कोरोना संकटको कारण अमेरिकाले भोग्नु परेको थप व्ययभार र आर्थिक क्षेत्रमा परेको नकारात्मक असरले गर्दा चीनले 7-8 वर्षकै अवधिमा अमेरिकालाई उछिन्ने आकलन गरेको छ। सो संस्थाले सोही अवधिमा भारत विश्वको तेस्रो आर्थिक सम्पन्न राष्ट्र बन्न सक्ने सम्भावना पनि उजागर गरेको छ। विश्वका दुई ठूला र सबैभन्दा बढ़ी जनसंख्या भएका चीन र भारतले उत्पादकत्व बढ़ाउँदै लगेका र कोरोनाको असर पनि कम बिहोरेको कारण उनीहरूको आर्थिक सूचकांक सकारात्मक देखिएको विश्लेषण गरिएको छ। युरोपेली संघले सबै सदस्य राष्ट्रहरूमा एकसाथ कोविड 19 विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। युरोपेली संघका अध्यक्ष अर्सुल्ला भोन डेर लेयनले पी फाइजर र बायोएनटेकको खोप सबै 27 सदस्य राष्ट्रमा वितरण गर्ने बताउनु भएको छ। युरोपेली संघ आबद्ध राष्ट्रहरूमा कोविडले 3,35,000 ज्यान गइसकेको छ। करिब 1,40,00,000 मानिस संक्रमित भएका छन्। अहिले सबै सदस्य राष्ट्रमा कुनै न कुनै रूपले लकडाउन जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदबाट पारित कोविड राहत सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न ढिलाइ गर्नाले 10,00,000 अमेरिकीहरूले बेरोजगारी सेवा सुविधा पाउन ढिलाइ भएको छ। राष्ट्रपति निर्वाचित जो बाइडेनले यस प्रकारको ढिला सुस्तीले ठूलै दुर्घटना निम्त्याउन सक्ने बताइरहँदा विधेयकमा हस्ताक्षर गरिसक्नुपर्ने शनिबारको समयसीमा गुज्रेको छ। अमेरिकी कंग्रेसले कोविड प्रभावित बेरोजगार नागरिकहरूको लागि 9 खर्ब डलरको राहत ल्याएकोमा राष्ट्रपति ट्रम्पले त्यो भन्दा पनि ठूलो राहत दिने भन्दै वर्तमान राहत विधेयकमा हस्ताक्षर नगर्नु भएको हो। विधेयकमा वार्षिक $75,000 भन्दा कम कमाउने नागरिकलाई $600 दिने भनिएकोमा ट्रम्पले $2,000 दिनु खोज्नु भएको छ। तर विधेयकमा हस्ताक्षर नहुँदा बेरोजगार अमेरिकीहरूले त्यही $600 पनि पाउन सकेका छैनन्। र इरानको उत्तरी भागस्थित अलबोर्ज हिम श्रृंखला चढ़न गएका कम्तीमा 10 आरोहीको हिम पहिरोमा परि मृत्यु भएको त्यहाँको सरकारी स्रोतले जनाएको छ। हिम आरोहण लगायत अन्य हिम खेलका लागि प्रसिद्ध अलबोर्ज इलाकामा प्रतिकूल मौसमका बीच त्यहाँ गएका आरोहीको समूह हिम पहिरोमा पुरिए लगत्तै परिचालित उद्धार टोलीले 14 जनाको जीवित उद्धार गरे पनि अझै 7-8 जना हराइरहेको बताइएको छ। सो घटनामा पर्ने मध्ये डाक्टर, सामाजिक अभियन्ता र राजनीतिक कर्मी सहितका व्यक्ति भएका बताइएको छ। यसको साथै 1 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन 2 बजे अंग्रेजी र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।